अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथ मा
टीवी हेर्ने इन्टरनेशनल तरिका दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
जिल्ला समन्वय समिति बाँकेको कार्यविधि स्वीकृत, निजी तथा संस्थागत विद्यालयको शुल्क धान्नै नसक्ने भएको बाँकेका अभिभावकको गुनासो।
बाँकेमा हुलाकी सडक निर्माणको नाममा राप्ती नदी दोहन हुँदै सरकारवाला निकाय मौन।
नेपालगञ्ज उपमहानगरपालिकाले श्रमिक बालबालिकाको अवस्था बुझ्दै नक्कली कागजात तयार गरी सेनामा भर्ती गराउने गिरोहका चारजना बाँकेबाट पक्राउ।
र नेपालगञ्जमा हुने अन्तर व्यवसायी फुटबल प्रतियोगिताको तयारी, दाङ जिल्ला औलोरोगको उच्च जोखिममा।
नयाँ सुट, जुत्ता, ब्याग
होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भने त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटेल, होटेल सनराइज, पोखरा लाइन, सुन्धारा, काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा जिल्ला समन्वय समितिबाट कार्यविधि स्वीकृत भएको छ। परिषद शैलीमा दोस्रो जिल्ला सभा सम्पन्न भएको छ। बाँकेको दोस्रो जिल्ला सभाले विभिन्न 3 कार्यविधि स्वीकृत गरेको छ। हिजो भएको जिल्ला सभाले पदाधिकारीको आचार संहिता, जिल्ला सभा सञ्चालन कार्यविधि र अनुगमन कार्यविधि स्वीकृत गरेको हो। व्यक्तिगत लाभमा फस्ना नहुनेदेखि संस्थागत अहितमा काम नगर्ने नगराउने सम्मका पदाधिकारी आचार संहिता पारित भएको छ। जिल्ला समन्वय समितिका मीनबहादुर मल्लले भन्नुभयो, सौहार्दपूर्ण रूपमा दोस्रो जिल्ला सभा सफलतापूर्वक सम्पन्न भएको छ। परम्परागत रूपमा जिल्ला परिषदकै शैलीमा जिल्ला सभा गरिएको भन्दै आलोचना गरिएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, गाउँपालिका नगरपालिकाका पदाधिकारी प्रतिनिधिहरूको सहभागिता रहेको थियो। पुरानै प्रवृत्ति र पारामा जिल्ला सभा सञ्चालन गरेर परिवर्तनको मर्मलाई कुचुल्ने काम भएको छ। कार्यक्रममा भाषण गरेर फर्किनुभएका नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष ठाकुर सिंह थारूले भन्नुभयो, संविधान त स्वीकार, स्थानीय सरकार सञ्चालन ऐन 2074 जिल्ला सभा भन्ने बित्तिकै संसदकै एउटा विधि हो भन्ने कुरा प्रष्ट बोलेको छ। अधिवक्ता समेत रहनुभएका पत्रकार थारूले पुरानै अभ्यासलाई निरन्तरता मात्रै दिएन कि कानुन नै नभएको क्रियाकलाप गरेर परिवर्तनको खिल्ली उडाएको टिप्पणी गर्नुभयो। कार्यक्रमको अध्यक्षता गरिरहनुभएका जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तवले भन्ने, उद्घाटन सत्रको सञ्चालन पवित्र उद्देश्यले गरिएको दावी गर्नुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
बाँके जिल्लाको राप्ती सुनारी 2 शमशेरगञ्ज स्थित राप्ती नदीमा केही महिनादेखि दिनरात इस्काभेटर चलिरहेको छ। नदीबाट उत्खनन गरिएका ढुङ्गा, गिट्टी, बालुवा, ट्रिफरहरूले 5-5 महिनाको फरकमा किनारतिर ओसार्छन्। हुलाकी सडकका लागि निर्माण सामग्री तयार गर्न भन्दै राप्ती नदीकै छेउमा क्रसर उद्योग पनि सञ्चालन गरिएको छ। ट्रिपरले बोकेर डम्पिङ गरेको ढुङ्गा, गिट्टी र बालुवा सोही क्रसरबाट प्रशोधन गरिन्छ। हुलाकी सडकका लागि ठेकेदारलाई निर्माण सामग्री कति आवश्यक छ, अहिलेसम्म कति परिणामको सामग्री उत्खनन भएको छ, यसबारे कुनै लेखाजोखा छैन। तर नदीबाट उत्खनन भइरहेको निर्माण सामग्री हुलाकी सडकका नाममा अनियन्त्रित आपूर्ति भइरहेको स्थानीय बासिन्दा बताउँछन्। वर्षेनी बाढीको चपेटामा पर्दै आएका स्थानीय बासिन्दा दिनरात नदीमा जथाभावी दोहन हुँदा चिन्तामा परेका छन्। अर्जुन ओलीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
निजी तथा संस्थागत विद्यालयहरूको शुल्क अभिभावकले धान्नै नसक्ने रूपले बढ्दै गएको गुनासो गरिएको छ। विभिन्न सङ्घ संस्थाहरूले हिजो नेपालगञ्जमा आयोजना गरेको शिक्षाको अधिकार र जवाबदेहिता सम्बन्धी अन्तर्क्रिया कार्यक्रमका सहभागीहरूले संस्थागत विद्यालयहरूले मनोमानी रूपमा शुल्क निर्धारण गर्दा अभिभावकहरू मर्कामा परेको गुनासो गरेका थिए। कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले राज्यको ठूलो लगानी सामुदायिक विद्यालयमा भए पनि लगानी अनुसार प्रतिफल पाउन सकिएको छैन भन्नुभयो।
राज्यको यति ठुलो लगानी सार्वजनिक विद्यालयहरूमा छ, तर त्यो लगानी वास्तविक रूपमा लगानी जहाँ हुनुपर्ने हो, जेको लागि हामीले लगानी गरिरहेका छौँ, त्यहाँ भयो कि भएन भनेर त्यसलाई हामीले खबरदारी गर्ने काम तपाईँ हाम्रो हो, तर त्यहाँ हामी चुकिरहेका छौँ। हामीलाई वास्तै छैन, हामीलाई मतलबै छैन, उसले जे गरोस् न, राज्यले पैसा लगानी गरिसक्यो, राज्यले आफ्नो काम गरिरहेको छ, त्यहाँ हाम्रो कुनै सरोकारको विषय नै छैन, हामी कहीँ इन्भल्भ नै छैन भने उसले जे गरोस् भन्ने खालको चाहिँ हाम्रो सोचाइ होइन, अनि एउटा प्रवृत्ति एउटा
कार्यक्रममा बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोरखबहादुर थापाले सार्वजनिक वा निजी विद्यालयमा बालबालिका पढे पनि गुणस्तरीय शिक्षा पाउनुपर्ने बताउनुभयो। संस्थागत विद्यालयले धेरै शुल्क लियो भने धेरै भर्ना फेरि निजी विद्यालयमा गर्ने प्रवृत्ति रहेको बताउनुभयो। सचेत अभिभावकका बालबालिकाहरू संस्थागत विद्यालयमा पढ्ने भएकाले सार्वजनिक विद्यालयको गुणस्तर खस्किएको बताउनुभयो।
फेरि हामीले संस्थागत विद्यालयले धेरै शुल्क दियो, सुविधा दिएन भने भन्दै जाने, फेरि सबैले त्यहीँ भर्ना गर्दै पनि जाने भन्ने कुरा भइरहेको छ कि। यदि बढी शुल्क लिन्छ भने हाम समुदायमा विद्यार्थी नै छैनन्, ट्रेन शिक्षकहरू हुनुहुन्छ होइन, प्रतिष्ठाको लागि समुदाय संस्थागत विद्यालयमै भर्ना गर्ने सबैले होइन, अनि फेरि त्यसैले गाली गर्ने, त्यसले बढी शुल्क लियो भन्ने गर्नुभन्दा पनि हामी सबै एउटा माहौल बनाऊ न, सामुदायिक विद्यालयको शिक्षा कसरी खस्कियो भन्दा हाम्रो सचेत अभिभावक जतिका सबैको बच्चाहरू संस्थागत विद्यालयमा छन् होइन, जो त्यो दिनदिनै स्कुल पठाउन सक्दैन त्यस्ता बच्चाहरू सामुदायिक विद्यालयमा छ। हाम्रा जुन सचेत अभिभावक छौँ हामीले टिफिन बक्स सहित पढ्ने वातावरण होमवर्क दिने सबै कुराहरू गरौँ, सचेत अभिभावकहरू सामुदायिक विद्यालयमा भर्ना गरौँ, स्वत त्यो सामुदायिक विद्यालयहरूबाट गुणस्तरीय सुधार हुन्छ।
कार्यक्रमका सहभागीहरूले गुणस्तरीय शिक्षा नदिने विद्यालयलाई कारवाही गर्नुपर्ने माग समेत गरेका थिए। उनीहरूले संस्थागत विद्यालयले मनपरी शुल्क लिएको भन्दै त्यसको नियमनको आवश्यकता समेत औल्याएका थिए। यस्तै विद्यालय भर्ना अभियान चलिरहँदा चर्को शुल्क लिएको भन्दै नेपालगञ्जका बालबालिकाहरूले विरोध प्रदर्शन गरेका छन्। हिजो नेपालगञ्जको बिपी चौकमा बालबालिकाको इच्छा हिंसा रहित शिक्षा भन्ने मूल नाराका साथ शिक्षा क्षेत्रमा भएको लापरवाहीको सम्बन्धमा विरोध तथा कोरसभा गरिएको हो।
नक्कली शैक्षिक प्रमाणपत्र र परीक्षार्थी खडा गरी नेपाली सेनामा भर्ती गर्ने गिरोहका चारजना पक्राउ परेका छन्। सेनामा भर्ना हुन न्यूनतम आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्र, फिजिकल टेस्ट, दौड, बेरिङ चेक, स्वास्थ्य जाँच र लोक सेवाले लिने लिखित परीक्षा सबैमा नक्कली परीक्षार्थीहरूलाई सहभागी गराई सेनामा भर्ती गराउने गिरोहका चारजनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिकाका एकका बस्ने टिकाराम बस्नेत, सोही ठाउँकै वसन्त विक र जनक विकका साथै सप्तरी घरमै सूर्योदय माविमा कार्यरत शिक्षक राजेश यादवलाई प्रहरीले पक्राउ गरेको हो। शङ्कर प्रसाद खनालले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगर न्यून आर्थिक अवस्था भएका श्रमिक बालबालिकाहरूको घरमै गएर अवस्था बुझ्नु भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना युनिसेफको सहयोगमा बास नेपालगञ्जले सञ्चालन गरेको बालश्रम न्यूनीकरण तथा बाल संरक्षण कार्यक्रमको प्रभाव बुझ्न उपप्रमुख थापा सहितको टोली घर दैलोमै पुगेको हो। वडा नम्बर 10, 11, 12, 16 र 17 श्रमिक परिवारहरूले सञ्चालन गरिरहेको व्यवसायको संयुक्त अनुगमन गरिएको हो। न्यून आर्थिक अवस्था भएका श्रमिक बालबालिकाका परिवारहरूको आय स्तरमा वृद्धि गर्ने उद्देश्यले उनीहरूलाई व्यवसाय सञ्चालनका लागि किराना सामग्री, बाख्रा पालन र सिलाइ कटाई मेसिन प्रदान गरिएको थियो। दैनिक नेपालगञ्जमा खबर छ, पश्चिम डायरीमा पदाधिकारीको जुहारीले अस्पतालको सेवा प्रभावित।
यदि जनार्दन पञ्चीको कारणले यो अड्किएको हो भन्नुहुन्छ भने मलाई एकपटक अस्पताल विकास समितिको बैठक डाकौँ, म त्यही नै राजीनामा दिन्छु र उहाँहरूले चलाउनु। मभन्दा माथिको निर्यात अस्पताल विकास समिति छ, हामीले पनि त एकपटक बैठक त बस्न पाउनु पर्यो नि।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
हरि शरणम। ओहो जेठे नानी, नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त।
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ रे। बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
चौबिसै घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोड्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके।
फोन नम्बर 081414007 र 98482363899।
विशेषज्ञ डाक्टर सहितको उत्कृष्ट सेवाका लागि सही गन्तव्य सिद्धार्थ अस्पताल नेपालगञ्ज।
सिद्धार्थ अस्पताल नेपालगञ्जमा जेनेरल मेडिसिन, हाड जोड्नी तथा नसा रोग, जनरल तथा युरो सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, मन रोग लगायतका स्वास्थ्य समस्या समाधानका लागि अनुभवी डाक्टरहरूद्वारा उपचार तथा परामर्श दिइन्छ।
यसका साथै दूरबीन विधिद्वारा मृगौला तथा मूत्र नलीको पत्थरीको अपरेसन गर्नुका साथै मनोरोग, डर लाग्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, जाँड रक्सी तथा लागु औषधका कुलत भएकाहरूलाई पनि उपचार तथा परामर्श सेवा दिइन्छ।
मात्र होइन, विभिन्न किसिमका प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूका लागि फिजियोथेरापी र एक्युपंचर सेवा पनि उपलब्ध छ। अनि भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक मेसिनद्वारा प्रयोगशाला परीक्षण जस्ता प्राविधिक सेवा त छँदैछ।
सिद्धार्थ अस्पताल गणेशमान चोक नेपालगञ्ज, तपाईँको आँगनको सम्पूर्ण अस्पताल। सम्पर्क नम्बर 081524034 र 98582834।
यो कृष्ण सार एफएम
94 MHz कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 MHz नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र उपक्षेत्रीय अस्पतालका पदाधिकारी बीच यति बेला जुहारी चलेको छ। प्रतिष्ठानका उपकुलपति डाक्टर संगीता भण्डारीले अस्पताल कब्जा गर्न खोजेको आरोप लगाइएको छ। अस्पतालका मेडिकल सुप्रिन्टेन्डेन्ट डाक्टर जनार्दन पन्थीले स्वास्थ्य मन्त्रालयको पत्र आएपछि मात्रै अस्पताल प्रतिष्ठानलाई हस्तान्तरण गर्ने बताउनुहुन्छ। यो जुहारीले अहिले उपचार सेवामा समेत असर पुगेको छ। यिनै विवादका विषयमा दाङ सहकर्मी निमु सङ्गम घर्तीले राप्ती उपक्षेत्रीय अस्पतालका मेडिकल सुप्रिन्टेन्डेन्ट डाक्टर जनार्दन पन्थीसँग कुराकानी गर्नुभएको छ।
म यसलाई प्रायोजित विवाद भन्दछु, किनकि ऐन आइसक्यो र ऐन अनुसार काम गर्नुपर्छ भन्ने उहाँहरूको मान्यता होला।
मान्यता होला कि हो?
मान्यता हो ला भन्छु म चाहिँ, उहाँहरूले हो भन्नुहुन्छ। किनकि ऐन अनुसार नै जाने हो भने उहाँहरूले गत माघमा सिनेट बैठक बसिसकेपछि सिनेटमा भए गरेका निर्णयहरू काङमा आएर हाम्रो अस्पताल विकास समितिसँग छलफल गरेर यो निर्णय भयो। अब अस्पताल विकास समिति खारेज त ऐनमा छ, अबदेखि हामीले नयाँ व्यवस्थापन समिति बनायौँ, ल तपाईँहरू भन्नुहोस् कसरी अगाडि बढ्ने भनेर हिँडिएको भए अस्पतालको भौतिक संरचना संरक्षण गर्ने काम अस्पताल विकास समितिको काम प्रत्येक अधिकारभित्र पर्छ। अर्थात् म भन्दा माथिको निकाय भनेको अस्पताल विकास समिति छ,
अहिले छैन।
अहिले छैन त्यो ऐन, तर के भनेको छ भने खारेजी बचाउ महलमा अस्पताल व्यवस्थापन समिति प्रतिष्ठानको अस्पताल व्यवस्थापन समिति नबन्दासम्म राप्ती उपक्षेत्र अस्पताल गठन आदेश 2068 द्वारा गठित अस्पताल विकास समितिले नै अस्पताल व्यवस्थापन समितिको काम गर्छ गर्ने छ भनेपछि त यो बिचमा त अन्तर सम्बन्ध त देखियो नि होइन र
ऐन आइसकेपछि ऐन बोल्ने ठुलो कुरा हो अथवा डाक्टर जनार्दन पन्थी बोल्ने ठुलो कुरा हो अथवा डाक्टर संगीता भण्डारी बोल्ने ठुलो कुरा हो भन्नुहोस् त
अस्पतालको प्रमुख भए म राज्यको मैले आदेश पालना गर्नुपर्छ र राज्यको भौतिक संरचना भौतिक पूर्वाधारहरू सबै हस्तान्तरण गर्नलाई मलाई राज्यले त्यो ऐन कार्यान्वयन गर्नु गराउनु हुन भनेर एउटा चिठी चाहिँ आउनु पर्छ यो कुरा उहाँहरूले पनि स्वीकार गरिसक्नु भएको छ
यो विवाद आइसकेपछि अहिले एउटा मन्त्रालयको चिठीले रोकिएको अथवा तपाईँलाई प्रतिष्ठानका व्यक्तिहरू आएर औपचारिक रूपमा जानकारी नगराएर रोकिएको भनेर तपाईँहरू चुप लाएर बसिरहन यो सुहाउँछ अहिले हरेक क्षेत्रका नागरिक समाज उठिरहेको छ अन्य क्षेत्रबाट विभिन्न टिका टिप्पणी भइरहेको छ विभिन्न नेताहरू बोलिरहनु भएको छ यो विषयलाई नजर अन्जार गरेर बसिरहन सुहाउँछ भने
तपाईँको कुरामा म पूर्ण सहमत छु यहाँ जनार्दन पन्थी गौड होइन यदि जनार्दन पन्थी प्रमुख होइन यदि जनार्दन पन्थीको कारणले यो अड्केको हो भन्नुहुन्छ भने मलाई एकपटक अस्पताल विकास समितिको बैठक डाकौँ म त्यही नै राजीनामा दिन्छु ल उहाँहरूले चलाउनु म भन्दा माथिको निर्यात अस्पताल विकास समिति छ हामीले पनि त एकपटक बैठक त बस्न पाउनु पर्यो नि
कति वर्ष लाग्छ तपाईँलाई बैठक बस्न भन्नुहोस् त
होइन उहाँहरूले नदिएर त हो नि हामी अस्पताल व्यवस्थापन समिति हाम्रो
अस्पताल विकास समिति खारेज भइसकेको छ कसरी बैठक बसिरहनुहुन्छ तपाईँको एन्डमा उल्लेख गरेको छ सुन्नुहोस् तपाईँकै र अस्पतालकै कारणले गर्दाखेरि यो लफडा भयो अब विकल्पहरू खोजिन्छ भन्ने टाइपले हामीसँग डाक्टर संगीताले कुरा गर्नु भएको छ एकचोटि सुनौ न है त
हाम्रो तरिकाबाट केही पनि छैन है अब त्यो अलिकति मेसोहरू चाहिँ नि अब यहाँ अस्पताल यो छोडिदिएर अन्त लगे हुन्थ्यो भन्ने खालको उहाँहरूको इन्ट्रेस्ट हो हाम्रो त हाम्रो त मन सरकारले मन्त्रालयले जहाँ राख्छ त हामी त राखेको हामीलाई त केही छैन हामीले पुरा गर्ने कुनै छैन हामीले त नयाँ स्थापना गर्ने यहाँ राख्यो भने राख्ने त्यहाँ राख्यो भने राख्ने हाम्रो केही पनि छैन त्यहाँले त मिडिया नै भन्नुभयो अन्त लगे हुन्थ्यो यो छोडिदियो त्यो अस्पताल छोडेर अन्त लानु भन्ने खालको साधारण ऐन नियममा लेखिअन्तर हस्तान्तरण एउटा राम्ररी गर्ने काम गर्ने मन्त्रालयको जिम्मा हो अब त्यो हाम्रो तरफबाट त हामीले केही पनि गर्ने सवालै भएन नि
उहाँले पनि भनिहाल्नु भयो तपाईँले पनि सुन्नु भएको छ मन्त्रालयले पत्र दिनु पर्यो भन्ने कुरा उहाँले पनि यो कुरा बुझ्नु भएको छ
क्षेत्रीय अस्पतालको प्रशासन अनि प्रतिष्ठानको प्रशासन एउटै भवनमा छ तपाईँहरू अमेरिका र नेपालमा भए जस्तो किन गरिरहनु भएको छ तपाईँले कहिले सल्टाउनु यो विषय भन्नुहोस् त
हामी सहज बाटोलाई तयार छौँ
कहिले गर्नुहुन्छ अब यो जुन विवाद भयो राप्ती प्रतिष्ठान स्वास्थ्य विज्ञान प्रतिष्ठान अब धरापमा पर्ने भयो भनेर आम नागरिकहरूले चासो राखिरहेछन् तपाईँहरू छलफल नै गर्नुहुन्न कहाँनिर अड्केको भन्ने पनि थाहा छ फेरि चाल्न पास यसरी पनि हुन्छ भन्नुहोस् त
हामीले सहज निकास खोजिराखेका छौँ यहाँ हस्तान्तरणकै कुरा आइसक्यो भने यत्रो यो भौतिक संरचना मैले एउटा व्यक्तिले हस्तान्तरण गरेर हस्तान्तरण हुन्छ र यो कुरो त मान्छेले त बुझ्नु पर्यो नि होइन र
को आउनु पर्यो त दङ्गाली सबै उठेर आउनु पर्यो कि एउटा स्वास्थ्य मन्त्रालयको चिठी चाहियो
मन्त्रालयले एउटा चिठी ऐन बमोजिम गर्नु गराउनु हुन भनेर एउटा चिठी चाहिँ आउनुपर्छ
राप्ती उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर जनार्दन पन्थी र निमु सङ्गम घर्ती अब अर्को सन्दर्भ तयारी कपडा ब्याग जुत्ता चप्पल तथा खुद्रा व्यवसाय सङ्घ नेपालगञ्जले पहिलोपटक आयोजना गर्न लागेको अन्तर्व्यावसायिक फुटबल प्रतियोगिताको टाइसिट तयार भएको छ सङ्घका अध्यक्ष भीमबहादुर राणा भाटका अनुसार विभिन्न 9 टिमले सहभागिता निश्चित गरेको प्रतियोगितामा लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा अगाडि बढाइनेछ आगामी मङ्गलबारदेखि आयोजना हुने प्रतियोगिताको उद्घाटन खेल भने मैत्रीपूर्ण हुनेछ दैनिक नेपालगञ्जमा खबर छ
नेपालगञ्जको न्यू रोडमा सामुदायिक प्रयासमा निर्मित नरवैदेश्वर महादेवको मन्दिरमा मूर्ति स्थापनासँगै हिजो प्राण प्रतिष्ठा गरिएको छ विभिन्न धार्मिक एवं परम्परागत विधिअनुसार लघु रुद्री भण्डारा पूजा अर्चना सहित मूर्ति प्राण प्रतिष्ठा गरिएको हो प्राण प्रतिष्ठासँगै मन्दिर पूर्ण रूपमा सुचारु भएको छ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्याम कुमार शर्माले भन्नुभयो दैनिक नेपालगञ्जमा खबर छ
नेपाल राष्ट्र बैङ्क नेपालगञ्जले विभिन्न कार्यक्रम गरेर हिजो 63 वार्षिक उत्सव मनाएको छ बैङ्कले बिहान वित्तीय सचेतनामूलक प्रभात फेरी आयोजना गर्यो धम्बोजी चोक स्थित बैङ्क परिसरबाट सुरु भएको प्रभात फेरी पुष्पलाल चोक न्यू रोड सेतुविक चोक त्रिवेणी मोड त्रिभुवन चोक बिपी चोक हुँदै पुनः बैङ्क परिसरमा पुगेर कोटसभामा परिणत भएको थियो नागरिक दैनिकमा खबर छ
नेपाल नेत्रज्योति सङ्घ बाँकी शाखा फतेवाल आँखा अस्पताल नेपालगञ्जले दैलेखको दुल्लु र बाँकेको कोहलपुरमा शिविर सञ्चालन गरी 2500 बढी आँखा उपचार गरेको छ दैलेखको दुल्लु क्षेत्रका विभिन्न 8 स्थलहरूमा मोतीबिन्दु छनौट शिविर सञ्चालन गरी 717 जनाको आँखा परीक्षण गरिएको अस्पतालले जनाएको छ दैनिक नेपालगञ्जमा खबर छ पश्चिम डायरीमा सडक नाला निर्माण ढिलाइले पारेको समस्या
क्लासहरू एटेन्ड गर्न हतार हुन्छ तर रिक्सालाई भन्दाखेरि आउनै मान्दैन अँ जाँदैन यहाँ बाटो यस्तो छ जाँदैन भनेर त्यहीँ झारिदिन्छ अब त्यहाँबाट दगुरेर हामी जानुपर्छ
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-5280-11-5280-12।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 12 बिलासपुरमा सडक नाला निर्माणको काम करिब 2 महिना अघि सुरु भयो। सुरुका दिनमा निकै द्रुत गतिमा काम भए पनि यता 15-20 दिनदेखि काम पनि रोकिएको छ। काम रोकिनुपर्ने कारण आयोजनाले बताएको छैन, जसका कारण यस क्षेत्रका जनताले भत्काइएको सडक नाला र बन्न अधुरा संरचनाका कारण दिनहुँ आउजाउमा कठिनाई भोग्नु परेको छ। यसै सन्दर्भमा यस क्षेत्रका स्थानीयसँग सहकर्मी रजनी योगीले सङ्कलन गर्नुभएको आजको नागरिक आवाज।
कुसुमका ठाए धेरै गाह्रो भइरहेको छ। अब हामी कलेज बेलासपुर भएको कारणले गर्दाखेरि अब यो बाटो नबन्दाखेरि हामीलाई गाह्रो भइरहेछ, रिक्सा पनि आउन नमान्ने। अब जस्तो टाइममा पुग्नुपर्ने हो भनेपछि 10 मिनट अगाडि हिँड्नु पर्ने, त्यस्तो भइरहेछ। धुलो धुवा यताउति सबै गाह्रो भइरहेछ।
बलराम सिंह हो, धेरै दुःख भएको छ हामीलाई। हिँड्दाखेरि यो नाला क्रस गरेर हिँड्नु पर्छ, बाटोमा यो नाला अडाइदिएको छ, माथि ढलान हालिदिएको छैन, परेशान भइरहेको छौँ सबै हामी जनताहरू। बर्खामा त झन् गाह्रो हुन्छ, यहाँ त पानीले भरिहाल्छ पुरा। अब यो जबसम्म यो ग्राभेल हालेर पिच गराउँदैन नि, जबसम्म परेशानी हुन्छ।
नाम इन्द्र देवी। समस्या त धेरै समस्या छ नि, अब बर्खामा अब पानी सानी पर्छ, यताउता दिक्कत हुन्छ बच्चाहरूको लागि। स्कुल लोटसमा पढ्छन् बच्चाहरूलाई, दिक्कत त धेरै दिक्कत हुन्छ। बजार सजार जान यताउता सबै गाह्रो हुन्छ, अहिले पनि गाह्रै नै छ भनौँ। धुलो धकर त भइरहेछ नि त, अब त्यो त गाह्रो भइरहेछ त। गाडीहरू आउनै मान्दैनन्, रिक्साहरूले भन्छन् बाटो राम्रो छैन, हामी त्यहाँ जान जान सक्दैनौँ भन्छन्।
टिकाराम केसी, प्रभाव त अब त्यस्तै हो, बाटोमा तपाईँको अब धुलो छ अहिले, पछि डुबान पर्छ होइन, अब त्यसपछि चाहिँ रिक्साहरू पनि मानिरहेछन् आउन। अब मान्छे प्रदूषित छ ठाउँ पनि धुलोले गर्दा, पछि हिलोले पानी, त्यस्तै धेरै समस्या छ। रिक्साहरू आउनै मान्दैन, ठेलाहरूले सामान ल्याउँदैन होइन। अब तपाईँको यो वडा अध्यक्षलाई हामीले 2-3 चोटि गएर भनेको पनि थियो, उहाँले पनि खै अब के हो त, कता कताबाट के भयो।
मेरो नाम अफसाना साइन हो, म भेरी नर्सिङ कलेजको स्टुडेन्ट हो। यो बाटो नबनेको कारणले कुनै पनि काम गर्न, जस्तै त्यहाँबाट यहाँ पुग्नको लागि जस्तै हतार हुन्छ होइन, फाइलहरू बुझाउन, क्लासहरू एटेन्ड गर्न हतार हुन्छ, तर रिक्सालाई भन्दाखेरि आउने मान्दैन, अँ जाँदैन, यहाँ बाटो यस्तो छ जाँदैन भनेर त्यही झारिदिन्छ। अब त्यहाँबाट दौडेर हामी जानुपर्छ, पानी परेको बेलामा झन् अप्ठ्यारो हुन्छ। अलिकति केही मिस भयो भने हाम्रो फाइल खसेर सब लत्राक लुटक सबै पेपर वर्कहरू हाम्रो खराब हुन्छ। यसले त हाम्रो स्टडीमा धेरै प्रभाव पारेको छ।
सरकारले विपन्न नागरिकको आय आर्जनका लागि लागू गरेको कर्णाली रोजगार कार्यक्रम कालीकोटका स्थानीय तहले मनोमान रूपमा सञ्चालन गर्न थालेका छन्। विष्णु प्रसाद नेउपानेले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
टुक्रिएर बनेको रुकुम पूर्वमा 3 डाक्टर आएका छन्। सिस्ने गाउँपालिका रुकुमकोट स्थित जिल्ला जनस्वास्थ्य माताहत रहने गरी 2 र प्राथमिक स्वास्थ्य केन्द्र पुथा उत्तर गङ्गा गाउँपालिका 12 कोलाका लागि 1 डाक्टर पुगेका छन्। सिङ्गो जिल्लामै डाक्टर नभएको समाचार छापिएपछि त्यसमा चासो दिँदै जनस्वास्थ्यले डाक्टर पठाएको हो। रुकुमकोटबाट 2 र कोलबाट 1 डाक्टरले सातादेखि नियमित सेवा दिँदै आएका छन्। कान्तिपुरमा खबर छ।
बाँकेको डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। गाउँपालिकाको वडा नम्बर 6 हिरिमिनियाबाट भत्ता वितरण सुरु भएको हो। नयाँ आर्थिक वर्षको मङ्सिरदेखि फागुन महिना गरी 4 महिनाको भत्ता वितरण थालिएको गाउँपालिकाले जनाएको छ। वडा नम्बर 6 का 107 जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। मिशन टुडेमा खबर छ।
प्रदेश 5 को दाङ जिल्ला अझै औलो रोगको जोखिममा रहेको छ। गत 9 महिनाको अवधिमा दाङमा 15 जना औलो रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। गत वर्ष दाङमा 34 जना औलो रोगीका बिरामी फेला परेका थिए। औलो रोग निरीक्षक कमल चन्दका अनुसार पछिल्लो समयमा दाङमा औलो रोगका बिरामी घट्दै जानु सकारात्मक रहे पनि अझै औलो रोगको जोखिम घटेको छैन। औलो रोग निवारणका लागि सरकारवाला निकाय, नागरिक समाज, जनप्रतिनिधि सबैको सहयोग आवश्यक रहेको चन्दले बताउनुभयो।
बाँकेको कोहलपुर नगरपालिका 7 लखनावारमा परिवार नियोजन तथा सुरक्षित गर्भपतन सम्बन्धी जनचेतनामूलक सडक नाटक हिजो प्रदर्शन गरिएको छ। गेरुवा ग्रामीण जागरण सङ्घ बाँकेको आयोजनामा देखाइएको जनचेतनामूलक सडक नाटकमा समाजसेवा संस्था नेपालका कलाकारहरूले नाटक मार्फत परिवार नियोजनको अस्थायी साधनको प्रयोग तथा सुरक्षित गर्भपतनबारे सन्देश दिएका थिए। मिशन टुडेमा खबर छ।
जाजरकोटको जुनी चाँदे गाउँपालिका वडा नम्बर 11 कोर्ताङ स्थित स्वास्थ्य चौकीको उपचार सेवा प्रभावित भएको छ। बिहिबार राति आएको हावाहुरीले भवनको छाना उडाएपछि स्वास्थ्य सेवा प्रभावित हुनुका साथै प्रसूति सेवा बन्द भएको छ। अन्नपूर्ण पोस्टमा खबर छ।
विश्वमै दुर्लभ गङ्गेटिक डल्फिन बचाउनका लागि कैलालीमा रहेका नदीहरूको संरक्षण गर्न अति आवश्यक रहेको विज्ञहरूले सुझाव दिएका छन्। यहाँ रहेका नदीहरूको गहिराई घट्नुका साथै प्रदूषण पनि बढ्दै गएकाले डल्फिन जगाउन सबैभन्दा पहिले नदीकै संरक्षण जरुरी रहेको उनीहरूको जोड छ। पश्चिम टुडेमा खबर छ।
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाका अधिकांश महिला भारी बोकेर घर चलाउने गर्दछन्। जीविकोपार्जन गर्ने वैकल्पिक पेसाको अभावमा उनीहरू भारी बोकेरै भए पनि आफ्नो गुजारा गर्न बाध्य छन्। अन्नपूर्ण पोस्टमा विष्णुप्रसाद न्युपानीले खबर लेख्नु भएको छ।
काठमाडौँबाट धनगढी आउँदै गरेको सौर्य एयरलाइन्सको विमान हिजो दिउँसो ठूलो दुर्घटनाबाट जोगिएको छ। धनगढी विमानस्थलमा अवतरण गर्नका लागि 6,000 फिटबाट तल ल्याउने बेला विमानको अघिल्लो भागमा चरा ठोकिएको थियो। चरा ठोकिएको भागमा विमानमा लगाइएको रङ नै परिवर्तन भएको छ। पश्चिम टुडेमा खबर छ।
दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका 6 कि तुलसा शाहीको गत असारमा 6 गोठमा सुतेका बेला सर्पले डसेरा मृत्यु भयो। सोही नगरपालिका 3 कि लालसरा बिकाको पनि गत जेठमा 6 गोठमै सर्पले टोकेर मृत्यु भयो। उहाँको मृत्युपछि सरकारवालाले छाउपडी विरुद्ध अभियान पनि चलाएर त्यो त्यत्तिकै सेलायो। स्थानीय तहमा जनप्रतिनिधि आएपछि छाउपडी विरुद्ध अभियान चलेको छैन। स्थानीय तहले अन्य विषयमा जनचेतना जगाउने भन्दै बजेट छुट्याए पनि छाउपडी अन्त्य गर्न चासो दिएको छैन। कान्तिपुरमा खबर छापिएको छ। यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
जिल्ला समन्वय समिति बाँकेको 3 वटा कार्यविधि स्वीकृत। निजी तथा संस्थागत विद्यालयको शुल्क धान्नै नसक्ने भएको बाँकेका अभिभावकको गुनासो।
बाँकेमा हुलाकी सडक निर्माणको नाममा राप्ती नदी दोहन हुँदै सरकारवाला निकाय मौन।
नेपालगञ्ज उपमहानगरपालिकाले श्रमिक बालबालिकाको अवस्था बुझ्दै नक्कली कागजात तयार गरी सेनामा भर्ती गराउने गिरोहका 4 जना बाँकेबाट पक्राउ।
र नेपालगञ्जमा हुने अन्तर व्यवसायी फुटबल प्रतियोगिताको तयारी। दाङ जिल्ला औलो रोगको उच्च जोखिम। हवस् त प्राविधिक सहयोगी देवसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज वैशाख 15 गते शनिबार, अप्रिल 28 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।